अध्याय तीन। परमेश्वरलाई उहाँको परिवारले धोका दियो। बाइबलमा इसरायलको कथा लामो छ, महान विजय र त्रासदीपूर्ण घटनाका सम्मिश्रण पनि। परमेश्वर छक्क पर्नु भएन। मानिसहरूसँग के कुराको आशा गर्ने सो उहाँलाई थाहा थियो। उहाँ कोसँग व्यवहार गर्दै हुनुहुन्छ सधैँ उहाँलाई थाहा छ। तपाईँको स्वागतबाट लगाउनु। परमेश्वरले अब्राहमलाई थाहा दिनुभयो कि उहाँको सन्तानहरूको भविष्य अप्ठ्यारोमा हुने थियो। उहाँ इमान्दार हुनुहुन्थ्यो। उहाँले तब परमप्रभुले अब्राहमलाई भन्नुभयो, यो निश्चय जानिराख कि तेरा सन्तानहरू कुनै एउटा देशमा प्रवासी भएर बस्नेछन् जुन देश तिनीहरूको होइन, र त्यस देशका मानिसहरूका कमारा कमारी हुनेछन् र 400 वर्षसम्म तिनीहरू थिचोमिचोमा पर्नेछन्। उत्पत्ति 15:13। यो एउटा खराब समाचार थियो। परमेश्वरले के आशा पनि दिनुभयो, तर तिनीहरू जुन जातिका दास बन्नेछन् उनीहरूको पनि म इन्साफ गर्नेछु र पछिबाट तिनीहरू धेरै धन सम्पत्ति लिएर निस्किआउनेछन्। उत्पत्ति 15:14। पछि अब्राहमको नाति जसको नाउँ याकुब थियो, परमेश्वरले उनको नाउँ इसरायल राखिदिनुभयो। उनैको अगुवाईमा अब्राहमका सन्तानहरू मिस्रका राजा फारोको अनुमतिमा मिस्र देशमा पुगे। प्रस्थान 1:1। उनीहरूले अनिकालबाट बच्न परमेश्वरको अनुमतिमा त्यहाँ पुगेका थिए। उत्पत्ति 45:5-11। उनीहरूले गरेको गल्ती चाहिँ अनिकालको अन्त्यपछि परमेश्वरले दिनुभएको जमिनमा फेरि फर्किएर आएनन्। उनीहरू मिस्रमा नै धेरै लामो समयसम्म बसोबास गरे। मिस्रमा इसरायल जाति सङ्ख्यामा धेरै नै बढे, त्यसकारण मिस्रका राजा फारो इसरायलीहरूको सङ्ख्यासँग डराएर उनीहरूलाई सताउन लागे। प्रस्थान 1:8-10। फारोले इसरायलीहरूलाई कठिन काममा लगाए र साना जन्मिएका बालकहरू अर्थात् छोराहरूलाई मार्न लगाए। प्रस्थान 1:14-16। तर परमेश्वरले हस्तक्षेप गर्नुभयो र उनीहरूलाई अझ शक्तिशाली बनाउनुभयो। प्रस्थान 1:8-21। इसरायल मिस्रमा 400 वर्षसम्म अप्ठ्यारो परिस्थितिमा रह्यो। परमेश्वरले अन्ततः हस्तक्षेप गर्नुभयो र एउटा इसरायली बालकलाई जोगाउनुभयो जसको नाउँ मुसा राखियो। परमेश्वरले परिस्थितिलाई तयारी गर्नुभयो र मुसालाई फारोको दरबारमा फारोकै नाकमुनि हुर्किने वातावरण बनाउनुभयो। प्रस्थान 2:1-10। मुसा सुविधा सम्पन्न जीवनमा हुर्किए, तर एक दिन उनले एकजनाको हत्या गरे। एकजना इसरायलीको मद्दत गर्ने क्रममा अर्को व्यक्तिको हत्या भयो। उनी न्यायबाट उम्कन मिस्र देश छोडेर भागे। मुसाले उजाड स्थानको एउटा ठाउँ मिद्यानमा नयाँ जीवन पाए। परमेश्वरले मुसालाई सिनैमा जलिरहेको पोथ्रामा भेट्टाउनुभयो। त्यस जम्का भेटपछि उहाँका मानिसहरू र संसारको इतिहास पनि परिवर्तन हुनेवाला थियो। प्रस्थान 3:1-15। परमेश्वरले मुसालाई मिस्रका राजा फारो कहाँ फर्काउनुभयो। उनले फारो कहाँ परमेश्वरका मानिसहरूको छुटकाराको माग गर्नु थियो। परमेश्वरले मुसालाई सुरक्षित राख्ने र सशक्तिकरण गर्ने प्रतिज्ञा पनि गर्नुभयो। प्रस्थान 3:16-22। बाँकी कथा संसारमै सबैभन्दा प्रख्यात कथाभित्र पर्छ। यदि तपाईँले बाइबल कहिल्यै पढ्नुभएको छैन भने पनि सम्भवतः कुनै चलचित्रमा यी कथाहरू सुन्नु वा हेर्नुभएको होला। जब फारोले इस्रायलीहरूलाई जान दिन इन्कार गरे तब परमेश्वरले मिस्र र त्यस देशका देवहरूको विरुद्धमा विपत्तिहरू पठाउनुभयो। प्रस्थान 7:12 परमेश्वरले असङ्ख्य इस्रायलीहरूलाई मिस्रको दासत्वबाट जान दिन बल जप्तीको निम्ति मोसालाई प्रयोग गर्नुभयो। उजाड स्थानमा इस्रायलीहरूलाई लकेट्दै मार्नको निम्ति पिसा गर्ने मिस्रीहरूलाई उहाँले लाल समुद्रमा मार्नुभयो। तर इस्रायलीहरूलाई चाहिँ लाल समुद्र दुई भाग गरेर बचाउनुभयो। प्रस्थान 13:17-14 लाल समुद्र पार गर्नु ठुलो कुरा थियो र यो बाइबलको एक ठुलो आश्चर्य कर्म हो। तर यो एक प्रदर्शनको नमुना मात्र थिएन, यो उहाँका मानिसहरूको रक्षा पनि थियो। परमेश्वरले उहाँको परिवार चाहनुहुन्छ। व्यवस्था र वफादारिता। परमेश्वरले पहिले मोसासँग जहाँ बोल्नुभएको थियो उहाँले मानिसहरूलाई त्यहाँ ल्याउनुभयो। त्यहाँ परमेश्वरले इस्रायलीहरूलाई व्यवस्था दिनुभयो, जसलाई 10 आज्ञा पनि भनिन्छ। परमेश्वरले उनीहरूसँग करार बाँध्नुभयो। यो कुरा जान्नु आवश्यक छ कि खासमा परमेश्वरले 10 आज्ञा दिनुभन्दा पहिले नै इस्रायलीहरू परमेश्वरका मानिस थिए। जब परमेश्वरले मोसाद्वारा फारोलाई हप्काउनुभयो उहाँले इस्रायलीहरू उहाँका मानिसहरू भएको जनाइसक्नु भएको थियो। प्रस्थान 3:5-10, 4:23, 5:1, 6:7, 7:4। व्यवस्था परमेश्वरको परिवारको स्थान कमाउने विषय थिएन। इस्रायलीहरू पहिल्यै परमेश्वरका परिवारमा थिए। हामीले यो भिन्नतालाई केलाउनु पर्छ, यो अलिक महत्त्वपूर्ण छ। परमेश्वरको परिवारमा स्थान कमाउनुको साटो परमेश्वरले व्यवस्था दिनुको अर्थ उनीहरू परमेश्वरको परिवारमा रहन चाहन्छन् भन्ने कुराको प्रमाण थियो। व्यवस्थाको अर्थ उनीहरू परमेश्वरबाट बेइमान भएर आफूलाई संसारका देवहरूको पक्षमा उनीहरूले उभ्याउने छैनन् भन्ने विषय थियो। परमेश्वरका वफादार विश्वासीहरू हुनुको अर्थ परमेश्वरले उनीहरूलाई पुजारीहरूको राज्यको रूपमा संसारका अरू जातिमाझ प्रयोग गर्नुहुने थियो। प्रस्थान 19:5-6 परमेश्वरले उहाँको परिवारमा मानिस चाहनुहुन्थ्यो। परमेश्वरले एउटा समूहबाट सुरु गर्दै हुनुहुन्थ्यो, इस्रायल। यदि उनीहरू वफादार विश्वासी भए भने उनीहरू बाँकी संसारका जातिहरूको निम्ति आशिष बन्ने थिए। उत्पत्ति 12:3 यो करारको अर्को एउटा कोण पनि बुझ्न आवश्यक छ। परमेश्वरको व्यवस्थाले आशय उनीहरूको असल बनाएर परमेश्वरको प्रेम प्राप्त गर्ने योजनाका मानिसहरू बनाउनु पनि थिएन। परमेश्वरले पहिल्यै इस्रायलीहरूलाई प्रेम गर्नुहुन्थ्यो। व्यवस्था 7:7-8 परमेश्वरले बुढो अब्राहम र सारालाई अलौकिक रीतिले बालक दिनुभयो, जसबाट समयसँगै इस्रायलको स्थापना भयो। परिवारको निर्माण हुनु चाहिँ मुख्य विषय थियो। परमेश्वरले परिवार बन्ने योग्यताको निम्ति नियमहरूको सूची दिनुभएको होइन, उनीहरू उहाँको परिवारका थिए। परमेश्वरको व्यवस्थाको आशय उनीहरूले पराई देवताहरूलाई इन्कार गरून् र खुसी शान्तिमा एक अर्कासँग रहन् भन्ने थियो। यसले उनीहरूप्रति परमेश्वरको स्वभावलाई केही फरक पार्ने थिएन। परमेश्वरले मानिसको स्वतन्त्रता छनौटलाई बन्देज लगाउनु भएन। परमेश्वरले केवल उहाँमा र उहाँ को हुनुहुन्छ भन्ने कुरामा विश्वास गरून् भनी प्रेममा उनीहरूलाई सृजना गर्नुभयो। इस्रायलका कोही पनि सदस्यले चाहेमा परमेश्वरलाई इन्कार गर्न सक्थे। उनीहरू विश्वास नगर्ने छनौटको निम्ति स्वतन्त्र थिए। उनीहरूले अरू कोही पराई देवताको आराधना गर्ने छनौट पनि लिन सक्थे। हामी हेर्नेछौँ धेरैले त्यसो गरेका पनि थिए। जसै इस्रायलीहरूले सिनै पर्वत, जहाँ परमेश्वरले मोसाद्वारा व्यवस्था दिनुभएको थियो, छोडेर परमेश्वरले स्वर्गदूतलाई मानिसको रूपमा पठाएर प्रतिज्ञाको देशमा ल्याउनको निम्ति अगुवाई गर्नुभयो। प्रस्थान 23 अध्यायको पदहरू 20-23। बाटोमा मानिसहरूले पर्याप्त खाना र पानी नभएको भनी निरन्तर गनगन गरिरहे। प्रस्थान 23 अध्यायको पदहरू 20-23। बाटोमा मानिसहरूले पर्याप्त खाना र पानी नपाएको भनी निरन्तर गनगन गरे तापनि परमेश्वरले जुटाउनु भयो। प्रस्थान 12 अध्यायको पदहरू 22-27, 16 अध्यायको पदहरू 1-30। उनीहरूले त्यस देशका खतरनाक शत्रुहरूसँग आफ्नो जीवन रक्षाको निम्ति लड्नुपर्ने थियो। परमेश्वरले उनीहरूलाई विनाशबाट रक्षा गर्नुभयो। व्यवस्था 2-3 अध्याय, यहोशू 11-12 अध्याय, भजन सङ्ग्रह 136 पदहरू 10-24 र प्रेरित 13 अध्यायको पद 13। ओह्रालो घुम्ती। तपाईँले सोच्नुहोला, जब परमेश्वरले इस्रायलीहरूलाई प्रतिज्ञाको देशमा ल्याउनु भयो, उनीहरूको परमेश्वरप्रतिको प्रेम अत्यधिक मात्रामा बढ्यो होला, ताकि उनीहरूको वफादार विश्वास सधैँभरि उच्च रहनेछ। तर त्यस्तो भएन। उनीहरूले निदो गरे कि दुष्टता पनि सँगै अस्तित्वमा रहनेछ। उनीहरूले त्यस देशबाट मूर्तिपूजकहरूलाई, जो अन्य देवताहरूको मूर्तिपूजा गर्थे, धपाउन इन्कार गरे। यस्तो लाग्थ्यो कि इस्रायलीहरूले विगतलाई भुले अनि विद्रोहले विनाश निम्त्याउँछ भन्ने कुराको वास्तै गरेनन्। उनीहरूको गैर वफादारिता र परमेश्वरप्रतिको प्रेमको अभावले अनैतिक दृश्य निम्त्यायो। परमप्रभुका दूत गिलगालबाट बोकिममा उक्लेर गए र भने, मैले तिमीहरूलाई मिस्र देशबाट लिएर आएँ र मैले तिमीहरूका पिता पुर्खालाई दिन्छु भनी शपथ खाएको यस देशमा ल्याइ पुर्याएँ। मैले भने, जुन करार मैले तिमीहरूसँग गरेको थिएँ त्यो कहिल्यै भङ्ग गर्ने छैन। तिमीहरूले पनि यस देशका बासिन्दाहरूसँग करार नबाँध्नु। तिमीहरूले उनीहरूका वेदीहरू भत्काइदिनु, तर तिमीहरूले मेरो आज्ञा पालन गरेनौ। हेर, तिमीहरूले के गर्यौ? यसैले म भन्दछु, म उनीहरूलाई तिमीहरूका सामुन्नेबाट धपाउने छैन। उनीहरू तिमीहरूका निम्ति काँडा र उनीहरूका देवताहरू तिमीहरूका निम्ति पासो बन्नेछन्। न्यायकर्ता 2 अध्यायको पदहरू 1-3। फेरि पनि परमेश्वरले उहाँका मानिसहरूको न्याय गर्नु पर्यो। उहाँले सामान्यतया यसो भन्नुभयो, म यहाँ छैन, तिमीहरूले मलाई चाहँदैनौ भने हेरौँ के गर्दा रहेछौ। हामीले यस्तो पहिले पनि देखेका थियौँ। हामीले पहिले यो पनि देखिसकेका छौँ कि परमेश्वरको उपस्थिति नहुँदा परमेश्वरका मानिसहरूले साह्रै दुष्ट काम गरेका थिए। जसै हामी इतिहासलाई दोहोऱ्याएर हेरिरहेका छौँ, परमेश्वरको जवाफ पनि उस्तै देखिन्छ। परमेश्वरले निरन्तर मानिसहरूलाई समस्याबाट निकालिदिनुहुन्छ। हामी सबैलाई यस्ता मानिसहरूको बारेमा थाहा छ। सायद तपाईँ पनि तीमध्ये एक हुनुहुन्छ। तपाईँले कोही मानिसलाई प्रेम गर्नुभएको कारण दिक्कै लाग्ने अवस्थामा पनि मद्दत गरिरहनुहुन्छ। परमेश्वरले के गर्नुभयो भनी सोच्नुभयो भने तपाईँलाई पागलपन्झै लाग्ला। तर परमेश्वरले जसरी पनि मानव परिवार नै चाहनुहुन्छ। परमेश्वरको प्रेमले तर्कलाई समेत चुनौती दिदछ। बाइबलमा भएको न्यायकर्ताहरूको पुस्तक पुरै यहाँमाथि उल्लेख गरिएको दृश्यले भरिएको छ। मानिसहरूको आत्मिक विद्रोह, त्यसले निम्त्याएको कष्ट, परमेश्वरमा सहायताको निम्ति पुकारा र फेरि परमेश्वरको प्रेम, यो चक्र कहिल्यै नसिद्ने जस्तो देखिन्छ। यो चक्र केही शताब्दीसम्म निरन्तर दोहोरिरहेको छ। यो चक्र आफैमा एउटा चरम बिन्दुमा पुग्छ, जहाँ इसरायलीहरूले राजाको माग गर्दछन्। न्यायकर्ता, पुजारी र अगमवक्ता समुएलले एकजना राजालाई उनीहरूको शासकको रूपमा अभिषेक गर्छन्। मानिसहरूले राजाको छनौट अर्थात् इसरायलको पहिलो राजा साउल उनीहरूकै निम्ति प्रकोप बन्नु कुनै छक्क नपर्ने कुरा जस्तो देखिन्छ। मानिसहरूको रोजाई, लुकिरहेको स्थानबाट जिम्मेवारी लिन आउनुपर्ने अवस्थामा सबै कुराहरू ठिक हुनेछन् भनी आशा गर्नु उचित होइन भन्ने तपाईँलाई थाहा हुनुपर्ने हो। पहिलो समुएल 10:22। निश्चय नै चाँडै परमेश्वरले साउलको साटोमा दाउदलाई चुन्नुभयो। दाउद नैतिक चरित्र भएका थिएनन्, तर उनी साउलभन्दा असल चाहिँ थिए। दाउदमा परमेश्वरको निम्ति वफादारिता वा परमेश्वरको निम्ति प्रेममा कुनै कमी त थिएन, तर उनले परमेश्वरका थुप्रै नैतिक व्यवस्थाहरू पालन गरेनन्। तरै पनि उनले पश्चाताप गरे र अन्य देवताहरूको आराधना कहिल्यै गरेनन्। यसै कारण परमेश्वरले दाउदसँग करार बाँध्नुभयो कि केवल दाउदको सन्तान मात्र इसरायलको राजा हुनको निम्ति चुनिनेछ। यो करारले दाउदको वंशलाई राजाको रूपमा स्थापित गर्ने थियो। परमेश्वरले उनको एउटा सन्तानलाई आधिकारिक राजाको रूपमा लिनुहुने थियो। दुःखको कुरा, बाइबलमा हेर्दा इसरायलको इतिहासमा धेरै मानिसहरू जसको राजा हुने हक थियो उनीहरू राजाको निम्ति अयोग्य ठहरिए। परमेश्वरले दाउदको थुप्रै सन्ततिहरूलाई राजाबाट हटाउनुभयो कारण उनीहरू परमेश्वरप्रति वफादार थिएनन्। उनीहरूले अन्य देवताहरूको आराधना गर्न छनौट गरे। दाउदको सिंहासनमा बस्ने राजाले परमेश्वरलाई प्रेम गर्न परिवारभित्रको हुनुपर्ने थियो। यसकारण प्रत्येक राजाले परमेश्वरको व्यवस्थाको एउटा प्रति आफूसँग राख्नुपर्ने थियो। व्यवस्था 17:18, 2 Kings 11:12। राजा चाहिँ वफादार विश्वासीको एक उत्तम उदाहरण बन्नुपर्ने थियो। दाउदको छोरो सलोमन यदि भूमि र सम्पत्तिलाई आधार मान्यो भने इसरायलको इतिहासको सबैभन्दा महान राजा थिए। तर दुःखको कुरा, उनले परमेश्वरप्रतिको वफादारिता चाहिँ कायम राख्न सकेनन्। उनको परमेश्वरप्रतिको वफादारिता डगमगायो। उनले अन्य देवताहरूको निम्ति बलि चढाए र अन्य देशका राजाका छोरीहरूसँग राजनैतिक वैवाहिक सम्बन्ध राखेर इसरायलमा अन्य पराई देवताहरू भित्र्याए। 1 Kings 11:1-8। अर्को शब्दमा, सलोमनले आत्मिकी सम्झौताका चक्रहरू निरन्तर दोहोऱ्याए अनि परमेश्वरको विरुद्धमा विद्रोह गरे जसले इसरायल राज्यलाई बर्बाद बनायो। अन्तिम धोका, सलोमनको मृत्युपछि 12 Kings 10 सलोमनको उत्तराधिकारीका विरुद्धमा विद्रोह मचाए। 1 Kings 11:41-12:24। कुलहरू र भूगोलको आधारमा इसरायल राज्य दुई भागमा विभाजित भयो। भन्नुपर्दा परमेश्वरको परिवार अब टुक्रिएको अवस्थामा गयो। यो समस्याग्रस्त अवधिका धेरै राजाहरूले आफ्नो जीवनकालमा परमेश्वरको व्यवस्थाको प्रति हेर्दा पनि हेरेनन्। 2 Kings 22:8-13। विभाजित राज्यको उत्तरी भाग 10 कुलहरू जसले राजनीतिक विद्रोह गरेका थिए उनीहरू चाहिँ तुरन्तै आत्मिक विद्रोहमा लागे। 1 Kings 12:25-33। जुन साँचो परमेश्वरले उनीहरूलाई देश दिनुभयो र अलौकिक रीतिले उनीहरूलाई अस्तित्वमा ल्याउनुभयो, उहाँप्रति वफादार बन्नुको साटो प्राय इसरायलीहरूले उहाँलाई धोका दिए। यसै कारण देशमा प्रचार गर्ने साँचो अगमवक्ताहरूले उनीहरूलाई आत्मिक व्यभिचार गरेकोमा चेतावनी दिइरहे। यो स्पष्ट तुलनात्मक चित्र थियो। दक्षिणी राज्य, बाँकी 2 कुलहरू केही बिस्तारो गतिमा आत्मिकी विद्रोहमा लागे, तर क्रमिक पाप पनि पाप नै हो। परमेश्वरलाई त्याग्नुले कहिल्यै राम्रो परिणाम निम्त्याउँदैन। जस्तो बाइबलमा एक ठाउँमा यसरी लेखिएको छ, पापले अवश्य फेला पार्नेछ, गन्ती 32:23। परमेश्वरले अन्य ठाउँमा चाहिँ मानिसहरूलाई स्वतन्त्रताको उपभोग गर्न र त्यसको परिणाम चुकाउन दिनुभयो। ईसापूर्व 722 परमेश्वरले उत्तरी राज्य इसरायललाई असेरियाको अधीनमा सुम्पिदिनुभयो। असेरियालाई म पुरानो करारका क्लिङ्गनहरू, जो युद्ध गर्ने अर्को ग्रहका लडाकुहरू जस्तै हुन् भन्न रुचाउँछु। यदि तपाईँलाई लर्ड अफ द रिङ्सको बारेमा थाहा छ भने असेरियालाई मोर्डोसको झुन्ड स्टार ट्रेक जस्तै मान्न सक्नुहुन्छ। मैले यो उदाहरणसँग तुलना गर्नुको कारण चाहिँ असेरिया उसको निर्दयताको व्यवहारले चिनिएको थियो। उनीहरूले 10 कुलका परिवारलाई विभाजन गरे, उनीहरूको सम्पत्ति लुटे र प्राचीन संसारभरि नै तितर बितर बनाइदिए। यसको करिब 100 वर्षपछि ईसापूर्व 586 दक्षिणी राज्य तर्फको बाँकी दुई कुल चाहिँ बेबिलोनीहरूको अधीनतामा पुगे। हजारौँ इसरायली परिवारहरू बल जफ्ती साथ बेबिलोनीहरूको कैदमा लगिए। हामी इमान्दार बनौँ, हामी मानौँ कि यो बेला परमेश्वरले मानिसहरूलाई बिर्सिदिनु भएको थियो। अब्राहमको समयदेखि पछिल्लो करिब 1000 वर्षसम्म पटक पटक उनीहरू परमेश्वरको विरुद्धमा विद्रोही भएका थिए। उनीहरूले पाएको सजायको योग्य नै उनीहरू थिए भन्ने निष्कर्ष निकाल्न त्यति गाह्रो छैन। तर परमेश्वरले यसरी व्यवहार गर्नुहुन्न, यद्यपि परमेश्वरले त्यसो गर्नु भएन। र यसलाई हामी भनौँ कि परमेश्वरले अझ पनि मानव परिवार नै चाहनुहुन्छ, तर उहाँमा मानिस र बाँकी मानव संसारको निम्ति अर्को कार्यनीतिको आवश्यकता थियो। परमेश्वरले मानिसहरूसँग विभिन्न करारहरू बाँध्नुभएको थियो, करारहरूको श्रृङ्खला नै थियो। तर वास्तवमा मानिसहरू केवल मानिस नै थिए, प्राय निरन्तर नै उनीहरू धेरै पटक चुके। बाँकी मानव जाति परमेश्वरका अलौकिक छोराहरूको अधीनमा दिइएका थिए, परमेश्वरका छोराहरू, व्यवस्था 32:8। उनीहरू अहिलेसम्म त परमेश्वरका शत्रु भएका थिए। यो अवस्था निकै जटिल बनिसकेको थियो। यी सबैको निम्ति परमेश्वरको दुई भागमा समाधानको उपाय थियो। जसै परमेश्वरको परिवारको अन्तिम परिवार कैदको निम्ति जाँदै थिए, परमेश्वरले सम्पूर्ण रूपमा बिर्सिनु भएको छैन भनी सम्झाउन उहाँका दुईजना अगमवक्ताहरू उहाँले पठाउनुभयो। ती दुई अगमवक्ताहरू थिए यर्मिया र इजेकियल। परमेश्वरको आत्माद्वारा उहाँका सन्तानहरूसँग फेरि परमेश्वरले नयाँ करार बाँध्नुहुनेछ। यर्मिया 31:31-34, इजेकियल 36:22-28। नयाँ दिन आउँदै थियो, तर नयाँ दिन आउँदैछ भन्नुले परमेश्वरले कसरी पुराना करारलाई परिवर्तन नगरी नयाँ वा नत्यागिकन यो काम कसरी गर्न सक्नुहुन्छ भन्ने प्रश्नको उत्तर दिँदैनथ्यो। धेरै इसरायलीहरूले परमेश्वरलाई त्यागेका थिए र अन्य देवताहरूको आराधना गर्थे। उनीहरूले परमेश्वरको व्यवस्था तोडेर उनीहरूको असन्तुष्टि जाहेर गरेका थिए। यसले परमेश्वरलाई दुखित बनाएको थियो। परमेश्वरले उहाँका प्रतिज्ञाहरूको आदर गर्न चाहनुहुन्थ्यो, तर उहाँका धेरै सन्तानहरू अन्य जातिका देवी देवताको आराधना गर्न लिप्त भएका थिए। त्यो मृत्युको बाटो थियो। याद गर्नुहोस्, अदनको बगैँचामा जे भएको थियो त्यसले प्रत्येक मानिसलाई मृत्युको गन्तव्यमा पुर्याएको थियो। र जबसम्म साँचो परमेश्वरमा विश्वास गरेर उहाँलाई मात्र प्रेम गर्न उनीहरू फर्कदैनन्, तबसम्म उनीहरूले अनन्त जीवन पाउने थिएनन्। उनीहरूले आफै जति बेला मन लाग्छ त्यति बेला देवताहरू छनौट गरेर हिँड्न सक्दैनथिए। उनीहरूले साँचो परमेश्वरमा विश्वास गर्नु र विश्वास गरिरहनु पर्ने थियो। जब यो विषय इसरायली राजाहरू कहाँ आयो तब अझ समस्या बन्यो। परमेश्वरले दाउदसँग प्रतिज्ञा गर्नुभएको थियो कि उनका उत्तराधिकारी नै अबदेखि उसो सिंहासनमा बस्नेछन्। तर तीमध्ये धेरैजसो परमेश्वरबाट अर्कोतिर लागे। यो सबै हेर्दा गलत विचार थियो भन्ने जस्तो लाग्छ। परमेश्वरले सबै कुरा जान्नुहुन्छ, उहाँले खराब निर्णय लिनुहुन्न। परमेश्वरले उहाँलाई त्याग्ने मानिसहरूसँग, जो उहाँलाई त्यागेर गलत बाटोमा हिँडेका छन्, उनीहरूसँग आफ्नो करारलाई कसरी आदर गर्नुहुन्छ? उनीहरूसँग नयाँ हृदयको आवश्यकता छ। उनीहरूलाई अगुवाई गर्नको निम्ति परमेश्वरको उपस्थितिको खाँचो छ। यसको निम्ति अब्राहमको सन्तान र राजा दाउदको उत्तराधिकारीको आवश्यकता छ, जो त्यो राजा र परमेश्वरको सिद्ध प्रतिरूप हुन सक्नुहुन्छ। यस सन्तानले मानिस जातिमाथि परमेश्वरको मृत्युको सरापलाई पनि सच्याउनु आवश्यक छ। तर कसरी केवल मानिसले मृत्युलाई जित्न सक्छ? उहाँ परमेश्वर पनि हुन आवश्यक छ। यो सबै कसरी हुन सक्छ? समस्या छैन।